नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभातर्फ 115 क्षेत्रको नतिजा सार्वजनिक, एमाले 64, माओवादी केन्द्र 25 र कांग्रेस 13 ठाउँमा विजयी।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता कायम। प्रतिनिधि सभातर्फ वाम गठबन्धन समग्रमा 26 र कांग्रेस 10 क्षेत्रमा अघि।
एमाले नेता वामदेव गौतम पराजित, प्रधानमन्त्री पत्नी देउबा र कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको पनि हार।
संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा रहन उत्तर कोरिया सहमत, युद्धको खतरा तार्न निरन्तर सम्पर्कमा रहनुपर्नेमा राष्ट्रसंघको जोड।
र नेपाल आर्मी मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबलको सेमी फाइनलमा।
राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहीदाङ, फोन 082-562-6601, 98-578-35-990, 98-578-31-684।
चुनावको नतिजा 24 घण्टा।
ब्राउज गर्नुहोस् election.ujyaloonline.com वा डाउनलोड गर्नुहोस् उज्यालोको मोबाइल एप्लिकेशन।
सहकार्यमा उज्यालो र हाम्रो पात्रो, साथमा
एनआईसी एसिया ब्याङ्क पनि साथी पनि।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि सभा र प्रदेशसभा चुनावको अन्तिम नतिजा धमाधम सार्वजनिक भइरहेको छ। अहिलेसम्म प्रतिनिधि सभाको 115 क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा वाम गठबन्धनले प्रत्यक्षतर्फ स्पष्ट बहुमत पूरा गरेको छ। अहिले 48 निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ र 48 क्षेत्रको प्रारम्भिक नतिजाहरू पनि आइरहेको छ। स्याङ्जाका 2 क्षेत्रमा भने भर्खरै मात्र मतगणना शुरू भएको छ। अहिलेसम्म घोषित 115 निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले एक्लै 64 क्षेत्रमा विजयी भएको छ। एमालेसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र 25 क्षेत्रमा विजयी भएको छ भने नेपाली कांग्रेसले जम्मा 13 क्षेत्र जितेको छ। यस्तै राष्ट्रिय जनता पार्टी नेपाल राजपाले 5 क्षेत्र जितेको छ। संघीय समाजवादी फोरम नेपालले 4 क्षेत्र जितेको छ। स्वतन्त्रका सांसद 1 स्थानमा विजयी भएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले 1 र नयाँ शक्ति नेपालले पनि 1 सीट जितेका छन्। मतगणना चलिरहेका 48 निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले 15, नेकपा माओवादी केन्द्र 11, नेपाली कांग्रेस 10, राष्ट्रिय जनता पार्टी 6, संघीय समाजवादी फोरम 4, नेपाल मजदूर किसान पार्टी 1 र राष्ट्रिय जनमोर्चा 1 स्थानमा अघि छन्।
यस्तै प्रदेश सभातर्फ 330 निर्वाचन क्षेत्रमध्ये 239 नतिजा सार्वजनिक भएको छ। अहिले मतगणना 76 निर्वाचन क्षेत्रमा चलिरहेको छ। अहिलेसम्म सार्वजनिक भएका मत परिणाममा नेकपा एमाले सबैभन्दा बढी 126 ठाउँमा विजयी भएको छ। यस्तै नेकपा माओवादी केन्द्र 59 ठाउँमा विजयी भएको छ भने नेपाली कंग्रेस 31 ठाउँमा विजयी भएको छ। यस्तै संघीय समाजवादी फोरम नेपालले 13 ठाउँमा जित हात पार्दा राष्ट्रिय जनता पार्टी राजपा नेपाल 3 ठाउँमा विजयी भएको छ। यस्तै 3 स्वतन्त्र सांसद प्रदेशसभातर्फ विजयी हुँदा नयाँ शक्ति पार्टी नेपालले 2 ठाउँमा जित हात पारेको छ। राष्ट्रिय जनमोर्चाले 2 ठाउँमा जित हात पारेको छ भने अहिले मतगणना चलिरहेका 76 ठाउँमध्ये नेकपा एमाले 31 ठाउँमा अग्रता लिइरहेको छ भने नेकपा माओवादी केन्द्रले 12, नेपाली कंग्रेसले 8, संघीय समाजवादी फोरम नेपालले 10, राष्ट्रिय जनता पार्टी नेपालले 12 ठाउँमा अग्रता लिएको छ। यस्तै स्वतन्त्र सांसदमध्ये 1 प्रदेशसभातर्फ अग्रता लिएका छन् भने नयाँ शक्ति पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले अग्रता लिएका छैनन्। यस्तै नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले 1-1 ठाउँमा अग्रता लिएका छन्।
वाम गठबन्धनका सबैजसो ठूला नेताले चुनाव जिते पनि एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित हुनुभएको छ। वामदेव गौतम बर्दियाको क्षेत्र नम्बर 1 कांग्रेसका संजय गौतमसित आज 753 मतको अन्तरले पराजित हुनुभएको हो। मतगणना शुरू भएदेखि हिजो बेलुकीसम्म अग्रता कायम राखेका वामदेव गौतम हिजो बेलुकीदेखि पछि पर्नुभएको थियो। बर्दियामा लोकप्रिय मानिएका सञ्जय गौतमले 44,829 मत ल्याउँदा वामदेव गौतमले 44,076 मत मात्रै ल्याउनुभयो। वाम गठबन्धनका सबै ठूला नेताले जित्दा एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादीका नारायण काजी श्रेष्ठ भने पराजित हुनुभएको हो। वाम गठबन्धनका सामान्य नेताले कांग्रेसका शीर्ष नेतालाई हराइरहेको अवस्थामा वाम गठबन्धनका श्रेष्ठ र गौतम भने पराजित हुनुभएको छ। 70 सालको चुनावमा बर्दिया र प्युठानबाट जितेका वामदेवले बर्दिया छाडेर प्युठान रोजेपछि उहाँका क्षेत्रका नागरिक रुष्ट भएका थिए। यसपटक वामदेव गौतमले शुरूमा प्युठानबाट उठ्ने बताउँदै आउनुभएको थियो, तर वाम गठबन्धनका कारण प्युठानमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय भएपछि उहाँ बर्दियाबाट चुनाव लड्नु भएको थियो, तर बर्दियामा उहाँ पराजित हुनुभयो।
कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर 1 पराजित हुनुभएको छ। राष्ट्रिय राजनीतिका प्रभावशाली नेता पौडेललाई 5,490 मतले पराजित गर्दै कृष्ण कुमार श्रेष्ठ किसान विजयी हुनुभएको छ। 2070 सालमा तनहुँ क्षेत्र नम्बर 2 पौडेलसँगै पराजित श्रेष्ठले 4 वर्ष अघिको हारको बदला पनि लिनुभएको छ। श्रेष्ठले 29,996 मत प्राप्त गर्नुभएको छ भने पौडेलले 24,506 मत ल्याउनु भएको छ।
कैलाली क्षेत्र नम्बर 5 प्रधानमन्त्री पत्नी आरजू राणा देउबा पराजित हुनुभएको छ। वाम गठबन्धनका राणाले 27,202 मत प्राप्त गरेर कांग्रेस उम्मेद्वार राणालाई पराजित गर्नुभएको हो। राणाले 22,322 मत प्राप्त गर्नुभएको थियो। एमाले नेता राणाले चुनाव जितेपछिको सभामा दुई श्रीमतीलाई दायाँ बायाँ राखेर चुनावको बेला आफूले गरेका सबै वाचा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। श्रीमान चुनाव जितेपछि खुशी हुँदै दुवै श्रीमती बधाई दिन मतदान अधिकृतको कार्यालयमै पुगेका थिए। दुईवटी श्रीमती भएकाले कसले पहिला टीका र माला लगाइदिने भन्ने अन्यल सिर्जना भए पनि जेठी श्रीमतीले पहिलो माला लगाइदिनु भएको थियो।
नवलपरासी निर्वाचन क्षेत्र नम्बर 1 नेकपा एमालेका हृदेश त्रिपाठी 5,001 मतान्तरले विजयी हुनुभएको छ। एमालेका त्रिपाठीले 38,592 मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी कंग्रेसका देवकरण कलावारले 33,591 मत ल्याउनु भएको छ। यस्तै कपिलवस्तु 2 एमालेका ब्रिजेश कुमार गुप्ता विजयी भइसक्नु भएको छ। त्रिपाठी र गुप्ता एमालेका नेता नभए पनि एमालेको टिकट र सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो।
कपिलवस्तु क्षेत्र नम्बर 1 माओवादीका चक्रपाणी खनाल विजयी हुनुभएको छ। खनालले नेपाली कांग्रेसका दीप कुमार उपाध्यायलाई हराउनु भएको हो। भारतका लागि राजदूत रहेका उपाध्याय राजीनामा गरेर चुनाव लड्न आउनु भएको थियो। कपिलवस्तुको क्षेत्र नम्बर 3 भने कांग्रेसका अभिषेक प्रताप शाह तेस्रो पल्ट विजयी हुनुभएको छ।
इलाम क्षेत्र नम्बर 2 सुभाष चन्द्र नेवाङको विजय यात्राले निरन्तरता पाएको छ। उहाँले कांग्रेसका केशव थापालाई 9,654 मतले पराजित गर्नुभयो। नेवाङले 36,514 मत पाउनु भएको छ। उहाँका प्रतिस्पर्धी कांग्रेसका केशव थापाले 26,860 मत पाउनुभयो। 2064 सालको चुनावमा पनि थापालाई नै पराजित गर्दै नेवाङ सभासद बन्नुभएको थियो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। अहिलेको चुनावका अचम्म लाग्दा नतिजा सँगसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
जन्मभूमिमा खुशी सबको लागि खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछ सबको हृदयमा
ढुक्क छौं। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन ब्याङ्क लिमिटेड। चुनावको नतिजा 24 घण्टा।
ब्राउज गर्नुहोस् election.ujyaloonline.com वा डाउनलोड गर्नुहोस् उज्यालोको मोबाइल एप्लिकेशन।
सहकार्यमा उज्यालो र हाम्रो पात्रो, साथमा
एनआईसी एशिया ब्याङ्क पनि साथी पनि।
रेडियो मोबाइल तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभाको 115 स्थानको नतिजा सार्वजनिक, वाम गठबन्धनलाई प्रत्यक्षमा स्पष्ट बहुमत, प्रतिनिधि सभा र प्रदेशसभाका गणना भइरहेका क्षेत्रमा पनि एमालेको अग्रता, सबै वाम नेताले जित्दा एमालेका नेता वामदेव गौतम भने पराजित लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। देश संघीय संरचनामा गइसकेपछिको पहिलो संसदीय चुनावमा निकै अचम्म लाग्दा नतिजा निस्कने क्रम जारी छ। चुनाव अघि वाम गठबन्धनबाट कांग्रेस जति आत्तिएको थियो, चुनावको नतिजाले कांग्रेसका नेताहरूलाई अझै धेरै अत्याएको छ। वाम गठबन्धनका उम्मेद्वारसित कांग्रेसका अधिकांश वरिष्ठ चर्चित र पुराना नेताहरू हारेका छन् भने केही अझै औपचारिक हारको घोषणा पर्खेर बसेका छन्। हार्ने नेताको सूचीमा कोइराला परिवारका भित्रिया र कांग्रेसका नीति निर्माताहरू समेत परेका छन्।
शेरबहादुर देउवापछि नेपाली कांग्रेसमा सभापतिको दौड़मा रहेका कांग्रेस नेता शेखर कोइराला मोरङबाट हार्नुभयो। नेता शेखर कोइराला नेकपा एमालेका लोकप्रिय नेता लालबाबु पण्डितसित हार्नुभएको हो। लालबाबु पण्डितले 13,941 मत ल्याउँदा शेखरले 33,266 मत ल्याउनुभयो।
यस्तै शेरबहादुर देउबापछि कंग्रेस सभापतिका अर्का दावेदार विमलेन्द्र निधि पनि यो चुनावमा पराजित हुनुभएको छ। पटक पटक मन्त्री भइसकेका र कांग्रेसको महामन्त्री पद समेत सम्हालिसकेका निधिलाई उहाँको आफ्नै क्षेत्रमा गएर राजपाका नेता राजेन्द्र महतोले हराइदिनु भएको हो। सर्लाहीबाट धनुषा 3 चुनाव लड्न पुगेका महतोलाई सजिलै हराउने निधिको सपनालाई 3,000 मतको अन्तरले राजेन्द्र महतोले 30,000 भन्दा बढ़ी मत ल्याएर टुक्र्याउनु भयो। मधेस आन्दोलनको समयमा विमलेन्द्र निधि गृहमन्त्री हुनुहुन्थ्यो। विपक्षीले उहाँलाई मधेस आन्दोलनका विरोधीका रूपमा समेत चित्रण गरेका थिए। अर्को कुरा, राजपासँग तालमेल गर्न नजान्दा विमलेन्द्रले बुवा महेन्द्र नारायणको साख जोगाउन सक्नु भएन। धनुषा 3 मात्र उठ्ने अडान नलिएको भए उहाँ हारबाट जोगिन सक्ने सम्भावना जीवितिरहन्थ्यो।
कांग्रेसका बौद्धिक नेता महेश आचार्य पनि यसपल्ट हारबाट जोगिन सक्नु भएन। मोरङ 4 नेता आचार्य माओवादीका नेता अमनलाल मोदीसित पराजित हुनुभयो। गिरिजाप्रसाद कोइरालासित लामो समय काम गरेका र अर्थमन्त्री समेत रहेका आचार्य माओवादीका मोदीसित झन्नै 7,000 मतले पराजित हुनुभएको हो। अर्थमन्त्री हुँदा राम्रै प्रतिक्रिया पाएका आचार्य गृह जिल्ला कम जाने नेताका रूपमा चिनिनुहुन्छ। त्यो पनि उहाँको हारको एउटा कारण हुन सक्छ।
कांग्रेसका धेरै नेता हेर्दा पनि सोलुखुम्बुका बलबहादुर केसीले हार्छन् भन्ने कमैले मात्र सोचेका थिए। तर यसपटक वाम गठबन्धनले ल्याएको हुरीले सोलुमा बलबहादुर केसीलाई पनि तासको पत्ता झैं ढालिदियो। बलबहादुर केसी माओवादीका हेमकुमार राईसँग झण्डै 4,000 मतको अन्तरले हार्नुभयो। राईले 14,558 मत ल्याउँदा केसीले 10,000 मत पनि पुर्याउन सक्नु भएन।
2017 सालदेखि कांग्रेसको राजनीतिमा अड्डा जमाएर बसेका र 2048 सालको चुनावमा काठमाडौँबाट जितेर संसदको सभामुख समेत भइसकेका दमननाथ ढुङ्गाना पनि यसपटक उहाँकै शब्दमा भूतले खाजा खाने बेलामा चुनाव लड्न भक्तपुर पुग्नुभयो र राष्ट्रिय राजनीतिमा उदाउन थालेका युवा उम्मेद्वार महेश बस्नेतको पक्षमा आएको लहरमा परेर हार्नुभयो। नेपाली राजनीतिका बौद्धिक र वरिष्ठ अधिवक्ता ढुङ्गानाले भक्तपुर 2 एमालेका महेश बस्नेतसित 18,000 मत अन्तरले पराजय भोग्नु पर्यो।
कांग्रेसका लोकप्रिय नेता नवीन्द्र राज जोशीलाई पनि संघीय नेपालको पहिलो संसदीय चुनाव फापेन। काठमाडौँ 6 उहाँ एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित हुनुभयो। चुनाव अघि जोशीले एमालेका श्रेष्ठलाई कम आँक्नु भएको थियो। जोशीले 12,953 मत ल्याउँदा एमालेका श्रेष्ठले 13,397 मत ल्याउनुभयो।
राप्रपा प्रजातान्त्रिककै अस्तित्व धरापमा परेका बेला अध्यक्ष पशुपति शमशेर राणाको जितले राहत मिल्छ कि भन्ने अनुमान थियो। तर राजनीतिका चतुर खेलाड़ी मानिने राणाको पनि वाम गठबन्धनका सामु केही चलेन। बुढेसकालमा लौरोको सहाराले सिन्धुपाल्चोकका गाउँ बेसी गरेका राणा एमालेका शेरबहादुर केसीसित पराजित हुनुभयो। सिन्धुपाल्चोक 2 एमालेका तामाङले 38,401 मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका राणाले 30,369 मत मात्रै ल्याउनुभयो। लौरो मात्रै होइन, राणाको राणालाई जिताउन भनेर भारतमा रहेकी छोरी देव्यानी पनि चुनाव प्रचारका लागि सिन्धुपाल्चोक पुग्नु भएको थियो। पूर्व युवराज दिपेन्द्रसँगको सम्बन्धका कारण चिनिएकी देव्यानीको साथले पनि राणालाई सिन्धुपाल्चोकमा जिताउन सकेन।
रापरपा प्रजातान्त्रिकको हलो जोगाउने नेताको सूचीमा दीपक बोहरा पनि हुनुहुन्थ्यो, तर उहाँले पनि हलो जोगाउन सक्नु भएन। धेरै पटक मन्त्री बनिसकेका बोहरा एमालेका उपमहासचिव घनश्याम भूषालसँग पराजित हुनुभएको छ। भूषालले 32,866 मत ल्याउँदा बोहराले 24,422 मत मात्रै ल्याउनुभयो। बौद्धिक नेताका रूपमा चिनिएका भूषालका अगाडि बोहराको केही सिप चलेन।
पटक पटक प्रधानमन्त्री बनेका र नेपाली राजनीतिमा धेरै पटक उथलपुथल ल्याएका सूर्यबहादुर थापाका छोरा तथा युएनको जागिर छोडेर राजनीतिमा होमिएका सुनिल थापा पनि संघीय नेपालको पहिलो संसदीय चुनावमा पराजित हुनुभयो। राप्रपा प्रजातान्त्रिकको साख जोगाउने नेताका रूपमा हेरिएका नेता सुनिल थापा एमालेका राजेन्द्र राईसित धनकुटामा पराजित हुनुभयो। एमालेका राजेन्द्र कुमार राईले 37,333 मत ल्याउँदा थापाले 26,874 मत मात्रै पाउनुभयो।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा पनि राजतन्त्र र हिन्दू राष्ट्रका ओकालती गरेका कमल थापाको रापरपा नेपालले 2070 सालको चुनावमा राम्रो मत पायो। 2070 सालको चुनावबाट पाएको मतबाट हौसिएका थापाको रापरपा भने यो चुनावबाट बढारिएको छ। 2064 सालको चुनावमा मकवानपुर एकबाट हारेका उपप्रधानमन्त्री समेत रहेका थापाले 2070 सालको चुनावमा भने आफू समानुपातिकमा बसेर श्रीमती प्रमिला थापाले प्रत्यक्षमा उठाउनु भएको थियो, तर उहाँ पनि हार्नुभयो। यो पटक रापरपा अध्यक्ष कमल थापा मकवानपुर एकबाट एमालेका उम्मेद्वार कृष्ण प्रसाद दाहालसँग पराजित हुनुभयो। दाहालको 40,631 मत पाउँदा कमल थापाले 34,678 मत मात्रै पाएर हार्नुभयो। रापरपाको एउटा सीट झापामा राजेन्द्र लिङदेनले जितेर गाईको अस्तित्व जोगाउनुभयो। वामको सहयोगमा काँग्रेसका कृष्ण प्रसाद सिटौलालाई हराउँदै चुनाव जितेका लिङदेन रापरपामा नै बसिरहनु होला भन्नेमा पनि शंका छ। देशका सबै ठाउँमा काँग्रेस र रापरपा बीच तालमेल भए पनि झापा तीनमा तालमेल भएको थिएन। त्यो क्षेत्रमा काँग्रेस नेता सिटौला पराजित हुनुभयो।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई र माओवादीका नेता नारायण काजी श्रेष्ठ बीचको भिडन्त यसपल्ट खुब चर्चामा थियो, तर गोर्खा दुईको यो बहुचर्चित भिडन्तमा नारायण काजी श्रेष्ठ पराजित हुनुभयो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई जिताउन काँग्रेसले पनि समर्थन गरेको थियो। बाबुरामको 31,807 मत आउँदा नारायण काजीको 24,933 मत मात्रै आयो। गोर्खा दुईमा बाबुरामलाई छोडेर आफूलाई बोलाएको मकवानपुरमा गएको भए विरोध खतिवडाको भाग्य नारायण काजीको भाग्यमा बदलिने थियो, तर गोर्खामा नारायण काजी हार्नुभयो। वाम गठबन्धनको सूत्रधार मानिएका श्रेष्ठसँगै एमाले नेता वामदेव गौतम पनि यो चुनावमा पराजित हुनुभयो।
तनहुँ क्षेत्र नम्बर दुईको प्रदेश कमा वाम गठबन्धनका उम्मेद्वार आशा कोइराला 5 मतले विजयी हुनुभएको छ। नेपाली कंग्रेसका प्रदीप पौडेललाई 5 मतअन्तरले हराउँदै माओवादी केन्द्रका कोइराला विजयी हुनुभएको हो। कोइरालाले 16,646 मत ल्याउनुभयो। उहाँका निबन्धी पौडेलले 16,641 मत पाउनुभयो। पौडेल यो चुनावमा सबैभन्दा कम मत अन्तरले हार्ने नेता हुनुहुन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। काँग्रेसको हार खोतल्ने प्रयास सँगसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
के तपाईँ सुगर, थाइराइड, निसन्तानपन तथा विभिन्न हर्मोन सम्बन्धी समस्याहरूबाट पीड़ित हुनुहुन्छ?
यदि हुनुहुन्छ भने नेपालकै वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञहरूद्वारा सञ्चालित नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यी सम्पूर्ण समस्याहरूको उचित उपचार तथा परामर्शको लागि सम्पर्क राख्नुहोस्।
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर काठमाडौँ। फोन नम्बर 01-4785-420 98-61-4956।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए बाग बजार पुराना बस पार्क नजिकै फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। मंगसिर 10 र 21 गते भएको प्रतिनिधि सभा र प्रदेशसभा चुनावको मतगणना जारी रहँदा नेपाली कांग्रेसले नराम्रोसँग हारेको छ। अहिलेसम्म भएको मतगणनाको परिणाम अनुसार कांग्रेसले प्रतिनिधि सभाको 165 सीटमध्ये 25 सीट पनि नजित्ने पक्का भइसकेको छ। कांग्रेसको गढ़ मानिएको क्षेत्र र प्रभावशाली नेता समेत चुनावी मैदानमा पछारिएका छन्। यो चुनावबाट नेपाली कांग्रेस इतिहासकै सर्वाधिक अलोकप्रिय र कमजोर पार्टीका रूपमा स्थापित भएको छ। 2007 सालको जनक्रान्तिदेखि निरन्तर मतदाताको विश्वास पाउँदै आएको शक्तिशाली कांग्रेस अस्तित्व मात्र जोगाउन कठिन अवस्थामा पुगेको छ। कार्तिक 28 गते विघटन भएको रूपान्तरित संसदमा कांग्रेस पहिलो पार्टीका रूपमा थियो, जसका कारणले ऊ अहिले पनि सरकारको नेतृत्व गरिरहेको छ। तर कांग्रेसका लागि अब 5 वर्ष सत्तातिर फर्केर हेर्न नसक्ने गरी मतदाताले दण्ड दिएका छन्। चुनावी परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुगिरहँदा कांग्रेसले चुनाव हार्नुका कारणहरू पनि खोजी र विश्लेषण हुन थालेको छ।
कांग्रेसले चुनाव हार्नुको मुख्य कारण हो एजेण्डा। प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भाग लिँदै गर्दा कांग्रेससँग मतदातालाई आकर्षित गर्ने कुनै पनि एजेण्डा थिएन। वाम गठबन्धनले राजनैतिक स्थायित्व, आर्थिक विकास, राष्ट्रियता जस्ता विषयलाई जोड़तोड़का साथ उठाइरहँदा कांग्रेस भने एमाले माओवादी केन्द्रले जिते देशमा अधिनायकवाद आउने फितलो नारा लगाइरहेको थियो। राजनैतिक स्थायित्व र आर्थिक समृद्धि दिने वाम गठबन्धनको प्रतिबद्धता सामु कांग्रेसको अधिनायकवाद आउने तर्कलाई मतदाताले पत्याएनन्। 2048 सालपछि लगातार सँगै प्रतिस्पर्धामा उत्रेको एमाले र शान्ति सम्झौतापछि प्रतिस्पर्धात्मक राजनीतिमा होमिएको माओवादीलाई भोट दिए अधिनायकवाद आउने कांग्रेसको तर्क आफैमा कमजोर बन्यो। नागरिकले खोजेको स्थायित्व र विकासका एजेण्डा दिइरहेको एमाले माओवादीको सामु कांग्रेसले आफूलाई लोकतन्त्रको पर्यायका रूपमा मात्र प्रस्तुत गर्नु कमजोर चुनावी एजेण्डा बन्यो। अर्कोतर्फ नाकाबन्दीकै बेलादेखि राष्ट्रियताको पक्षमा एमाले चर्को आवाज उठाए पनि त्यस विषयमा कांग्रेसले सधैं अनिर्णित रह्यो। नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नु र त्यसपछि पनि राष्ट्रियताको सवालमा प्रतिस्पर्धी पार्टी जसरी प्रस्तुत नहुनुले कांग्रेसप्रति मतदाता आकर्षित भएनन्। 2007 सालमा राणा फालेको, 46 सालमा बहुदल ल्याएको र 62-63 जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको सदाभार रटानले पनि मतदातालाई रूखमा भोट हाल्ने जाँगर चलाएन। अर्कोतर्फ कांग्रेसले पटक पटक बहुमत पाउँदा अवसर खेर फालेकाले यसपटक हामीलाई बहुमत दिनुस् भन्ने वाम गठबन्धनको आग्रहलाई मतदाताले स्वीकार गरे।
नेतृत्वको कारण पनि यसपटक कांग्रेसले चुनाव हारेको हो। सभापति शेरबहादुर देउवा पटक पटक परीक्षण भइसकेका नेता हुनुहुन्छ। उहाँप्रति आम मतदाताको त कुरै छाडौं, कांग्रेसका कार्यकर्ताको पनि आकर्षण छैन। उहाँबाट नयाँ केही हुँदैन भन्ने सोचाइ विकास भइरहेका बेला चुनावकै मुखमा ज्योतिषीले मलाई 7 पटक प्रधानमन्त्री बन्छस् भनेका छन् जस्ता अभिव्यक्तिले सिंगो कांग्रेसप्रतिको अवधारणा नकारात्मक बन्न पुग्यो। 4 पटक प्रधानमन्त्री भइसक्दा समेत फेरि मै प्रधानमन्त्री हुँ भन्दै हिँड्नु कांग्रेस नेतृत्वको भूल थियो। चुनावी अभियानलाई पनि कांग्रेसले गतिलो गरी परिचालन गर्न सकेन। सभापति देउबा बाहेक अरू कोही पनि नेता आफ्नो क्षेत्र छाडेर बाहिर निस्कनु भएन। वाम गठबन्धनको भयले आफू कसरी सुरक्षित हुने भन्नेमै कांग्रेसका नेताहरूको ध्यान सीमित भयो। चुनावका लागि देशव्यापी रणनीति बनाउन कांग्रेस चुक्यो। प्रचार प्रसार र कार्यकर्ता परिचालन पनि वाम गठबन्धनको तुलनामा निकै फितलो रह्यो।
चुनावलाई प्रभावित पार्न देउबा नेतृत्वको सरकारले पछिल्लो समय जे जति निर्णय गर्यो ती सबै उल्टो भइदियो। 64 सदस्यीय मन्त्री परिषद बनाउनु, आचार संहिता विपरीत सरुवा बढुवा गर्नु, गृह मन्त्रालय मार्फत आफ्ना कार्यकर्तालाई करोड़ौं रूपियाँ वितरण गर्नु जस्ता सरकारका विवादास्पद निर्णयले देउबा कांग्रेस र सरकारको चर्को आलोचना भइरह्यो। तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई बिना कारण महाअभियोग लगाउने प्रस्ताव ल्याएर कांग्रेसको बिना कारण महाअभियोग लगाउने प्रस्ताव ल्याउनु पनि कांग्रेसको अलोकप्रियता हुनुको मुख्य कारण बन्यो।
एमाले र माओवादी पार्टी एकता नै गर्ने बलियो रणनीति लिएर चुनावी मैदानमा उत्रदा कांग्रेस पनि अलमलमै रुवा रुमलियो। वाम गठबन्धन बनेपछि काउन्टरमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास छलफलमै सीमित बन्यो। राप्रपालाई 7 सीट दिएर देशव्यापी सहकार्य गरे पनि उसका कारणले कांग्रेसको पक्षमा भोट थपिएको अनुभूति भएन। मधेस केन्द्रित दल राजपा र संघीय फोरमलाई आफ्नो छातामुनि राख्ने प्रयास 2 नम्बर प्रदेशको 32 क्षेत्रको सीट बाँडफाँड लिएर मिल्न सकेन। मध्य दशैंमा आफूसँगै रहेको माओवादीले एमालेसँग गला मिलाउँदा झस्केको कांग्रेस चुनाव अवधिभर रक्षात्मक अवस्थामै रह्यो। उसले वाम गठबन्धन विरूद्ध ठोस रणनीति नै बनाउन सकेन।
प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनले पाएको सफलतालाई शेयर बजारले भने रातो झण्डा देखाइदिएको छ। चुनावमा वाम गठबन्धन 2/3 बहुमततर्फ लम्किँदै गर्दा शेयर बजार भने आज घटेको छ। चुनावपछि पहिलोपल्ट खुलेको शेयर बजारमा आज अधिकांश शेयरको भाव घटेपछि नेप्से परिसूचक 6.05 अंकले घटेको छ। दशैं लगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गर्ने र चुनावपछि पार्टी एकता गर्ने घोषणा हुँदा पनि शेयर बजार ओह्रालो लागेको थियो। बजार खुले लगत्तै आज केही बढे पनि त्यसपछि ओह्रालो लागेको शेयर बजार बन्द हुँदा 1530.49 अंकमा पुगेको छ।
मुस्ताङको थासा गाउँपालिका 1 टुकुसीमा निर्माण भएको थापाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। हिउँदमा नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा 13.6 मेगावाट विद्युत थपिएको हो। माउन्ट कैलाश इनर्जी प्रणालीले निर्माण गरेको 13.6 मेगावाट क्षमताको आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। उत्तर कोरिया संयुक्त राष्ट्रसंघसित निरन्तर सम्पर्कमा रहन सहमत भएको छ। भ्रमणमा रहेको राष्ट्रसंघका उच्च अधिकारीको टोलीसित निरन्तर सम्पर्कमा रहन उत्तर कोरियाले सहमति जनाएको बीबीसीले जनाएको छ। राष्ट्रसंघका अधिकारीले युद्धको खतरा टार्नका लागि पनि निरन्तर सम्पर्कमा रहनुपर्नेमा जोड़ दिएका थिए। 6 वर्षपछि राष्ट्रसंघको उच्च प्रतिनिधिको टोली उत्तर कोरिया पुगेको हो। गत हप्ता उत्तर कोरियाले फेरि ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि तनाव अझ बढ़ेको छ। उत्तर कोरियाको यो परीक्षण पछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त हवाई अभ्यास गरिरहेका छन्।
नेपाल दर्पणमा अब खेल खबर। नेपाल आर्मी क्लब मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा मोरङ 11 टाई ब्रेकरमा 3-1 हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। निर्धारित समय 1-1 गोलको बराबरी भएपछि खेलको निर्णय टाई ब्रेकरबाट लिइएको हो।
भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंका 7 विकेटले विजयी भएको छ। जितका लागि पाएको 113 रनको लक्ष्य 20.4 ओभरमा पूरा गर्दै पाहुना टोली श्रीलंका विजयी भएको हो। श्रीलंकालाई जिताउन उपल थरंगाले 49 रन बनाए। यस्तै एन्जेलो म्याथ्युज 25 र निरोशन डिगवेला 26 रनमा आउट भए। भारतको धर्मशालामा पहिला ब्याटिङ गरेको भारत 112 रनमा अल आउट भएको थियो। भारतका लागि महेन्द्र सिंह धोनीले 65 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभातर्फ 115 क्षेत्रको नतिजा सार्वजनिक। एमाले 65, माओवादी केन्द्र 25 र कांग्रेस 13 ठाउँमा विजयी।
प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना भइरहेका ठाउँमा पनि एमालेकै अग्रता कायम। प्रतिनिधि सभातर्फ वाम गठबन्धन समग्रमा 26 र कांग्रेस 10 क्षेत्रमा अघि।
एमाले नेता वामदेव गौतम पराजित, प्रधानमन्त्री पत्नी देउबा, कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको पनि हार।
संयुक्त राष्ट्रसंघसित निरन्तर सम्पर्कमा रहन उत्तर कोरिया सहमत। युद्धको खतरा टार्न निरन्तर सम्पर्कमा रहनुपर्नेमा राष्ट्रसंघको जोड़।
र नेपाल आर्मी क्लब मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबलको फाइनल सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथीहरू घनश्याम र सुरेशसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।